रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज कर्णाली प्रदेशमा चल्ने गाडीमा जीपीएस ट्र्याकर जोड्न सुरु मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने
प्रधानमन्त्री ओलीद्वारा मन्त्री परिषद विस्तार एमालेबाट दुई र माओवादीबाट दुई मन्त्री थपिए
राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित तीनजना सदस्यको शपथ तत्काल नगराउन सर्वोच्च को अन्तरिम आदेश
र जिम्बाब्वेमा आगामी 20 गते सुरु हुने आइसिसी एक दिवसीय विश्वकप क्रिकेटको ट्रफी सार्वजनिक नेपालले युएसँग पहिलो अभ्यास खेल खेल्ने
हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट विश्वबन्धु रोकाई र डिलु रावतको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्र मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मन्त्री परिषद विस्तार गर्नुभएको छ दोस्रो पटक मन्त्री परिषद विस्तार गर्ने क्रममा ओलीले हिजो एमालेका दुई र माओवादी केन्द्रका दुई गरी चारजना मन्त्री थप्नु भएको हो एमालेबाट ईश्वर पोखरेल रक्षा मन्त्री र डाक्टर युवराज खतिवडा अर्थमन्त्री बन्नुभएको छ रक्षा मन्त्री ईश्वर पोखरेलले यसअघि आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो भने अर्थमन्त्री युवराज खतिवडा राष्ट्र बैङ्कका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसक्नु भएको छ एमालेबाट राष्ट्रिय सभा सदस्यमा मनोनित अर्थमन्त्री खतिवडालाई सर्वोच्च अदालतले शपथ खानको लागि रोक लगाएको छ यदि उहाँ राष्ट्रिय सभा सदस्य नरहेमा मन्त्री भएको छ महिनाभित्रमा सांसद बन्नुपर्ने संवैधानिक व्यवस्था छ यसै गरी माओवादी केन्द्रका रामबहादुर थापा गृहमन्त्री र मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्नुभएको छ थापा यसअघि रक्षा मन्त्री भइसक्नु भएको छ भने उद्योग वाणिज्य तथा आपूर्ति मातृका यादव यसअघि वन मन्त्री हुनुभएको थियो गत 3 गते प्रधानमन्त्री हुनुभएका ओलीले उही दिन एमालेका लालबाबु पण्डितलाई वातावरण तथा जनसङ्ख्या र थम्माया थापा बालबालिका तथा सामाजिक कल्याण मन्त्रीमा नियुक्त गरिसक्नु भएको छ
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज विश्वासको मत लिनुहुने भएको छ आज दिउँसो 1 बजे बोलाएको प्रदेश सभाको बैठकमा उहाँले सरकारका लागि विश्वासको मत लिन लाग्नु भएको हो संविधानको धारा 168 को उपधारा 4 मुख्यमन्त्रीले नियुक्त भएको 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ कर्णाली प्रदेशमा वाम गठबन्धनका आबद्ध एमाले माओवादीको स्पष्ट बहुमत रहेको छ सत्ता साझदार पार्टी एमाले र माओवादी केन्द्रले विश्वासको मत दिने भएकाले आज सबै सांसदलाई अनिवार्य उपस्थित हुन पनि व्हिप जारी गरिएको छ
दुर्घटना न्यूनीकरण गर्नका लागि कर्णाली प्रदेशमा चल्ने सवारी साधनमा पहिलो पटक जीपीएस जडान कार्य सुरु भएको छ प्रदेश प्रहरी कार्यालयले गरिएको पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले दुर्घटना न्यूनीकरणका लागि सवारी साधनमा ग्लोबल पेजिसनिङ सिस्टम जीपीएस जडान गर्न थालिएको बताउनुभयो आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको 40 बुँदे योजना अनुसार सवारी साधनमा जीपीएस जडान गर्ने कार्य तत्कालै सुरु गरिएको आन्तरिक मन्त्री भण्डारीको भनाइरहेको छ जीपीएस जडान अन्तर्गत कर्णाली प्रदेशमा लामो दूरीमा सञ्चालन हुने सवारी साधनलाई दुर्घटनाबाट बचाउन प्रदेश सरकारले यो कार्य सुरु गरेको हो मन्त्री भण्डारीले सञ्चार सम्पर्क नहुने स्थानमा सवारी दुर्घटना भए पनि तत्काल दुर्घटनाबारे जीपीएसबाटै जानकारी हुने बताउनुभयो मन्त्री भण्डारीले कर्णाली राजमार्गमा सबै स्थानमा टेलिफोनले काम नगर्ने भएकोले कालीकोटको कालिका डाँडामा टेलिकम रिपिटर टावर राख्ने विषयमा निर्णय गर्ने बताउनुभयो यता दुर्घटना लगत्तै उद्धार गर्न सकिने पनि सहज हुने प्रदेश प्रहरी प्रमुख रणबहादुर चन्दको भनाइ छ एआइजी चन्दले पहिलो पटक 2 प्रहरीका गाडी र 1 सार्वजनिक गाडीमा जीपीएस जडान गरेर परीक्षण गरिएको बताउनुभयो यसैबीच बजार क्षेत्रमा हुने चोरी तथा तोडफोडका घटनालाई कम गर्नका लागि समुदायमा सामुदायिक साइरन समेत जडान गरिने भएको छ समुदायमा चोरी तथा अन्य विपत्का घटना भएमा तत्काल उद्धार सहजताका लागि मद्दत पुगोस् भन्ने उद्देश्यले पहिलो चरण राजधानी वीरेन्द्रनगरको वडा नम्बर 6 जडान गर्न लागि समुदायमा राखिने एउटा सामुदायिक साइरनले 20-25 घरलाई सुरक्षा दिनेछ भने डिजिटल प्रदेश निर्माण अन्तर्गत पहिलो चरणमा गाडीमा जीपीएस जडान गरिएको हो।
यसैबीच हाम्रा साथी केशव ढकालले आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई प्रदेशको विकास र समृद्धिका लागि कस्तो कार्ययोजना बन्दैछ त भनी सोध्नु भएको छ।
पहिलो कुरा हामी एउटा स्ट्राटेजिक प्लान बनाउँछौँ होइन मन्त्रालयको पनि, अहिले त्यसलाई कार्यदल हामीले गठन गरेका छौँ तिनवटा। एउटा चाहिँ समृद्धिका लागि शान्ति सुरक्षा, यो आधारभूत आवश्यकता हो अहिलेको, कि यसमा हामी लगानीकर्ताहरू सबै स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई टोटल सेफ हो, सुरक्षित प्रदेश हो यो, आउनुहोस् लगानी गर्नुहोस्, सबै हिसाबले सुरक्षित हो, आर्थिक हिसाबले सुरक्षित छ, सामाजिक सांस्कृतिक र सबै हिसाबले सेफ छ। यो चाहिँ हामी एकचोटि अपिल गर्नेवाला छौँ, अमन चयन सिर्जना गर्ने हामीले सोचेको शान्ति सुरक्षा च्यालेन्जेसहरू छन्, त्यो च्यालेन्जेससँग हामी मतलब सामना गर्छौँ कि अब सुरक्षालाई हामी टेक्नोलोजीसँग जोड्छौँ, केही बस्तीहरूमा साइरन जोड्ने, अरू थुप्रै खालका हाम्रा तपाईँको सुरक्षा योजनाहरू छन्। जस्तो अब 19 गते हामी फर्मल चाहिँ तपाईँको कार्यक्रम छ, यहाँहरूलाई निम्ता पनि भयो म यो सञ्चार माध्यम मार्फत 19 गते हाम्रो सबै चाहिँ तपाईँको सुरक्षा निकाय सानो चौकीमा पनि हामीले चाहिँ ओपन कार्यक्रम आयोजना गर्छौँ, सबैलाई आमन्त्रण गर्छौँ र अभियानका विषय हामी छलफल गर्छौँ र हरेक वडावडामा चाहिँ सुरक्षा चाहिँ तपाईँको मतलब समितिहरू हामी गठन गर्छौँ। अब चाहिँ अब अर्को दोस्रो कुरा डिजिटल प्रदेशको कुरा छ, खास गरी अब दुनियाँ विज्ञान प्रविधिको चमत्कारिक विकास दुनियाँमा भइसक्यो, जस्तो फेसबुक अहिले हामी जोडिएका छौँ, यो टेक्नोलोजीको अधिकतम प्रयोग गर्नुपर्दछ हामीले, त्यो प्रदेशमा चाहिँ एउटा कन्ट्रोल रुम चाहिँ अत्याधुनिक कन्ट्रोल रुम हामी को स्थापना गर्छौँ र सबैतिर हामी चाहिँ जोडिन्छौँ त्यो टेक्नोलोजीमा। अब त्यसो हुँदाखेरि अब त्यो लाइनमा हामी अगाडि बढ्दैछौँ, डिजिटल प्रदेश, अब भोलि चाहिँ पेपरलेस कन्सेप्टमा जान्छौँ।
त्यसै अहिले यहाँनिर अब कतिपय ठाउँमा मोबाइल समस्या छ, टावर देखाउँदैन, यस्तो ठाउँमा डिजिटल प्रदेशको कल्पना गर्ने भन्ने प्रश्न पनि
एकदम च्यालेन्ज छ। तर के छ भने हामी चाहिँ अब केही समयमा अब स्टडी गर्दैछौँ, स्ट्राटेजिक प्लान पनि बनाउँदैछौँ र मतलब अहिले चाहिँ हामी इस्टिमेट पनि गर्दैछौँ बजेट कति चाहिन्छ यसका लागि, मतलब गन्तव्यमा हामी क्लियर छौँ। त्यसो भए हुनाले अब गन्तव्य हाम्रो क्लियर भएपछि हामी पुग्छौँ। त्यसो हुँदा हिजो के भन्नु कुहिरोको काग भयो कि गन्तव्य थिएन
सुरुमा। अहिले यो प्रदेशको समृद्धि र यो प्रदेशको विकासका लागि अहिले मोटामोटी रूपमा यहाँहरूले गन्तव्य चाहिँ तय गर्नु,
एकदम
त्यहाँ जाने
एकदम क्लियर छ,
त्यहाँ पुग्नको लागि हामीले बाटो खोल्यौँ,
बाटो खोल्न सुरु गऱ्यौँ हामीले, र बाटो कसरी खोल्ने होला भनेर अपिल पनि गऱ्यौँ। फेरि हामीले हाम्रो मन्त्रालयको फोन नम्बर दिएका, मैले त के भनेको छु भने बधाई दिन आउने हाम्रा चाहिँ शुभेच्छुकहरूलाई सुझाव लिएर आउनुहोस्, तपाईँसँग सुझाव चाहिन्छ भनेर मैले आम अपिल गरेका छु यो सञ्चार माध्यम मार्फत, लोकप्रिय यो सञ्चार माध्यम
पब्लिक जुन विकास र समृद्धिका लागि जुन गन्तव्य पहिलाउनु भएको छ, बाटो बनाउँदै हुनुहुन्छ, त्यहाँ पुग्नका लागि चुनौतीहरू के छन् र यसलाई कसरी चाहिँ हामीले समाधान गर्न सकिन्छ भन्ने तहसम्म पुग्नु भएको छ?
एकदमै चुनौतीको हिसाबले हेर्दाखेरि पहिलो कुरा त हामी अहिले नढाँटेरै भन्नुपर्छ कि हामीसँग रिसोर्स छैन, मतलब जुन हाम्रो ड्राइभ गर्न खोजिरहेछौँ इन्धनको अभाव छ अहिले होइन सीमित छ। दोस्रो कुरा के छ भने अब अहिलेको एक्जिस्टिङ यहाँको स्थिति मतलब निकै जटिल र चुनौतीपूर्ण भनेपछि पूर्वाधारहरू छैन हामीसँग अहिले होइन, इन्फ्रास्ट्रक्चर फिजिकलदेखि लिएर कानुनीदेखि लिएर थुप्रै पूर्वाधारहरू हामीसँग अहिले छैन। तेस्रो कुरा के छ भने हामी सोचको हाम्रो जो तरिका पनि अब मतलब त्यो सबै हामी सबै एउटा मतलब एउटा हिजोको एकात्मक अथवा फ्युडाल हामी चाहिँ सोसाइटीबाट हुर्केर आयौँ, हामी हाम्रा प्रब्लम छन्, हामी चाहिँ तपाईँको मलेसियामा गएर भाँडा माझ्न तयार हुन्छौँ, हामी टोइलेट सफा गर्न तयार हुन्छौँ, तर हामी त्यो गर्दैनौँ, हामी त्यो छैन। त्यसो हुँदाखेरि र हाम्रो चेतना पनि अहिले हामीले कल्पना गरे जस्तो अब्बल बनिसकेको छैन, र अर्को हाम्रो मतलब अलिक मेहनत गर्ने कल्चर पनि छैन होइन। अब यी चुनौती हुन् जस्तो लाग्छ मलाई चाहिँ,
कति अवधिमा हामी कति खुट्किलो चढौँला त्यसले चाहिँ ए अब चाहिँ एउटा खाका बन्यो है यो प्रदेशको समृद्धिको लागि, अब चालकहरू जो आए पनि अब त्यो ट्र्याकबाट दायाँ बायाँ गर्न सक्दैनन् है, पाउँदैनन् भन्ने खालको एक वर्ष दुई वर्ष या पाँच वर्ष के कति कोरेला
यसो चाहिँ हामीले चाहिँ अब त्यो खाका चाहिँ 5 वर्षमा कोरिसक्छौँ, 10 वर्षमा अनुभूति दिलाउँछौँ हामी त्यसको, यदि 10 वर्षमा त्यो अनुभूति दिलाउन सकेनौँ भने यो प्रदेशलाई तन्नम बनाउनबाट कोही भगवान्ले पनि जोगाउन सक्दैन। मतलब फ्रेस स्टार्ट भनेको मतलब निकै महत्त्वपूर्ण हुन्छ, हामी कता जाने भन्ने कुराको त्यसले गाइड गर्ने हो। त्यसो भए हुनाले मलाई लाग्छ एक दशकमा यो प्रदेशको कहाँ कसरी अगाडि बढ्छ भन्ने कुरा त फैसला भइसक्यो, तर 5 वर्षमा मतलब यसले उल्लेख्य चाहिँ तपाईँको अनुभूति गरिहाल्छ परिवर्तनको, र 10 वर्षमा मान्छेहरूले फिल त्यो व्यवहारमा पनि त्यो रिफ्ल्याक्ट हुन्छ,
देख्छन्,
रिफ्ल्याक्ट हुन्छ। अनि त्यस पछाडि त हामीले के छ भने अनि सबैभन्दा समृद्ध हुने प्रतिस्पर्धा गर्ने 20 वर्षमा त्यो यात्रा कोर्स चाहिँ कम्प्लिट हुन्छ।
उहाँ हुनुहुन्थ्यो आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी। मन्त्रालयले बनाउन लागेको कार्यालय कार्ययोजनाबारे भेरी खबरसँग कुरा गर्दै भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यति बेलासम्म हामीले प्रधानमन्त्री ओलीद्वारा मन्त्री परिषद विस्तार, एमालेबाट 2 र माओवादीबाट 2 मन्त्री थपिए, कर्णाली प्रदेशमा चल्ने गाडीमा जीपीएस ट्र्याकर जोड्न सुरु, मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सर्वोच्च अदालतले राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित 3 सदस्यको शपथ रोक्न अन्तरिम आदेश दिएको छ। शेरबहादुर देउवा सरकारले सिफारिस गरेका प्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश प्रकाश मानसिंह राउतको इजलासले यस्तो आदेश दिएको हो। देव सरकारको सिफारिस रद्द गर्दै नयाँ सरकारले डाक्टर युवराज खतिवडा, विमला राई र रामनारायण बिडारीलाई राष्ट्रिय सभा सदस्य नियुक्त गर्न सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले उनीहरूलाई राष्ट्रिय सभामा नियुक्त गर्नुभएको छ। सर्वोच्चले यही 20 गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाले स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा र कार्यान्वयन सम्बन्धी छलफल गरेको छ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय योजना शाखाका उपसचिव नारायण प्रसाद रिसालको प्रमुख आतिथ्यतामा स्थानीय सरकार सञ्चालन सम्बन्धी कार्ययोजना तर्जुमा 14 चरणको विषयमा छलफल भएको सिम्ता गाउँपालिकाका प्रवक्ता टेकनारायण विश्वकर्माले जानकारी दिनुभएको छ। स्थानीय तहको बजेट तथा कार्यक्रम निर्देशक सिद्धान्त एन नियम सम्बन्धी छलफल भएको छ। सिम्ता गाउँपालिका अन्तर्गत बस्ती स्तरीय योजना, छनौट, वडा स्तरीय योजना, प्राथमिकताकरण योजना तर्जुमाका विषयमा समेत छलफल भएको प्रवक्ता विश्वकर्माले बताउनुभयो। छलफलको सहजीकरण सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय सरकार सञ्चालन एवं योजना तर्जुमा विज्ञ डाक्टर प्रताप छपकुल्लीले गर्नुभएको छ। छलफलमा आउँदो चैत 15 गतेसम्म सिम्ता गाउँपालिका अन्तर्गत सम्पूर्ण वडाहरूमा वडा स्तरीय अभिमुखीकरण गर्ने जनप्रतिनिधिहरूले प्रतिबद्धता गरेका छन्। यसैबीच सिम्ता गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको ज्येष्ठ नागरिक निशुल्क स्वास्थ्य परीक्षण अन्तर्गत हिजो सिम्ता गाउँपालिकाको वडा नम्बर 2 काफलकोटको नाहागाउँमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्य परीक्षणमा 31 महिला र 17 पुरुष गरी 48 ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिइएको सिम्ता गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भीमबहादुर नेपालीले जानकारी दिनुभयो। ज्येष्ठ नागरिकहरूमा दम, खोकी, ग्यास्ट्रिक र आँखाको समस्या देखिएको संयोजक नेपालीले बताउनुभयो।
स्वाभाविक कर्णाली अञ्चलमा रहेका 97% महिलाहरू महिनावारी भएको समयमा छुट्टै छाउगोठमा बस्ने गरेको पाइएको छ। एक्सन अक्स नेपाल भेरी वातावरण विशिष्टता समूहको सहजीकरणमा सञ्चालित कर्णाली छाउपट्टी प्रथा न्यूनीकरण परियोजनाले गरेको अनुसन्धानले कर्णालीमा छाउपट्टिको डरलाग्दो तथ्याङ्क सार्वजनिक गरेको हो। कर्णालीका मुगु, जुम्ला र कालीकोटका 21 साबिकका गाउँ विकास समितिमा गरेको अध्ययन अनुसार कुनै न कुनै रूपमा अहिले पनि छाउपट्टी प्रथा रहेको पाइएको छ। कालीकोटको साबिक खाडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकाका साबिक 7 गाविस र 16 ओडामा गरेको अध्ययनको तथ्याङ्क सार्वजनिक गरेको हो। अहिले पनि समाजमा छाउपट्टी भएका महिलाले पुरुष सदस्यलाई छुन नपाइने, गाईवस्तुलाई छुन नपाइने, फलफुलका बोटहरू छुन नपाइने गरेको पाइएको भेरी वातावरण विशिष्टता समूह कालीकोट जिल्ला अधिकृत दमिला शाहीले बताउनुभयो।
आपसी विवादमा गोलीहानी फरार भएका डोटीको आदर्श गाउँपालिका छ गोसेडाका 44 वर्षीय धर्म लुवारलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले प्रहरी सहायक निरीक्षक कर्णबहादुर घर्तीको कमाण्डमा खटिएको 7 जनाको टोलीले लुहारलाई पक्राउ गरेको हो। गोली हानेर भारततर्फ भाग्ने क्रममा प्रहरीले लुहारलाई डोटीको तलारा क्षेत्रबाट पक्राउ गरेको हो। लुहारा 55 वर्षीय देव अधिकारीलाई गोली हानी फरार हुनुभएको थियो। लुहारको गोली लागि गम्भीर घाइते भएका अधिकारीको भारतमा उपचार भइरहेको डोटी प्रहरीले जनाएको छ।
बाँकेका बजारमा अवैध भारतीय कुखुराको बिगबिगी बढेको प्रति चिन्ता व्यक्त गरिएको छ। क्वारेन्टाइन ऐनियम र मापदण्डबारे बाँकेको खजुरा गाउँपालिकाका सरोकराला पक्षसँग छलफल भएको छ। छलफलमा सहभागीले खुला सिमानाको फाइदा उठाउँदै भित्रिरहेका अवैध भारतीय कुखुराका कारण एकातिर नेपाली किसानको कुखुराले बजार नपाएको र अर्कोतर्फ उपभोक्ताहरू पंक्षीजन्य रोगको जोखिममा रहेको गुनासो गरेका छन्। पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जको आयोजनामा खजुरा गाउँपालिका वडा नम्बर 1 कार्यालयमा भएको कार्यक्रममा कुखुरा व्यवसाय संघका बाँकेका अध्यक्ष लालबहादुर खत्रीले क्वारेन्टाइन नीति नै प्रभावकारी नभएको बताउनु भएको छ। कार्यक्रममा सहभागीले बाँकेको नेपालगञ्ज बजारमा 80% र खजुरा बजारमा 90% भारतीय कुखुरा बिक्री भइरहेको दुखेसो पोख्नु भएको छ। खजुरा गाउँपालिका वडा नम्बर 1 अध्यक्ष सुमन मल्लले भारतीय कुखुरा नियन्त्रण गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। कार्यक्रममा पशु क्वारेन्टाइन नेपालगञ्जका निमित्त प्रमुख राम सेवक त्रिपाठीले अवैध कुखुरा पक्राउ गर्ने जिम्मा पाएको सुरक्षा निकायको भूमिका प्रभावकारी नभएको बताउनु भएको छ।
रोल्पाको परिवर्तन गाउँपालिका पूर्ण सरसफाई उन्मुख गाउँको रूपमा घोषित भएको छ। परिवर्तन गाउँपालिका वडा नम्बर 5 सीमाटोल र वडा नम्बर 9 राङखुङ टोल जिल्लामा दोस्रो पूर्ण सरसफाई उन्मुख गाउँको रूपमा घोषित भएको हो। हिजो एक औपचारिक कार्यक्रमका बीच गाउँलाई जिल्लाकै पहिलो पूर्ण सरसफाईयुक्त गाउँको रूपमा घोषणा गरिएको छ। एक नगरपालिका र 9 गाउँपालिका रहेको रोल्पालाई सन् 2022 पूर्ण सरसफाईयुक्त जिल्ला बनाउने लक्ष्य रहेको छ। यसै क्रममा जिल्लाका विभिन्न टोलको पूर्ण सरसफाई उन्मुख अभियान तीव्र पारिएको छ। रोल्पाको माडी गाउँपालिका वडा नम्बर 5 भावाङ गाउँ गत पौष 20 वडा अध्यक्ष भरत बहादुर बुढा मगरको सक्रियतामा जिल्लामै पहिलो पूर्ण सरसफाईयुक्त गाउँको रूपमा घोषित भएको हो।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शेरेफहरूसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। प्राणेश्वरनाथ मन्दिर विश्वेन्द्रनगर 13 सुर्खेतले शिव पुराण महायज्ञबाट 46,25,445 रुपियाँ राजस्व सङ्कलन गरेको छ। यही फागुन 1 गतेदेखि 11 गतेसम्म सञ्चालन भएको महायज्ञको आय व्यय विवरण प्राणेश्वर नाथ मन्दिर समितिले हिजो एक कार्यक्रम मार्फत प्रेस विज्ञप्ति जारी गरे को छ। महायज्ञ सञ्चालनको लागि 3,51,000 रुपियाँ खर्च भएको र बाँकी सबै मन्दिर व्यवस्थापनमा खर्च गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।
सडकका किनारमा सानो पुँजीबाट व्यापार गर्दै आएका साना व्यवसायहरूको समस्या समाधानका लागि भन्दै नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घ सुर्खेतले वार्ता समिति गठन गरेको छ। तेज कुमार विक संयोजक रहेको समितिमा सहसंयोजक तेज प्रकाश जीसी र सदस्यहरूमा श्रीपाल सारुमगर, बालकुमारी थापा र धनीराम लामिछाने रहनु भएको छ।
यस्तै सुर्खेतको वीरेन्द्रनगरमा नेपाल श्रमिक संगठन गठन गरिएको छ। हिजो एक कार्यक्रमका आयोजनाका बीच नेपाल ट्रेड युनियन सुर्खेतका अध्यक्ष जयबहादुर विश्वको प्रमुख आतिथ्यतामा सङ्घको गठन गरिएको हो। सङ्घको अध्यक्षमा राज महत सहित 11 जना नयाँ सदस्य कार्य समिति सर्वसम्मत चयन गरिएको छ।
जुम्लामा बजारमा जथाभावी रूपमा सवारी साधन पार्किङ गर्दा स्थानीयलाई आवत जावतमा समस्या भएको छ। बजार क्षेत्रभित्र सानो ठाउँ रहेको र त्यसैमा जहाँ पायो त्यही ठाउँमा साना तथा ठुला सवारी साधन पार्क गर्दा स्थानीयलाई आवत जावत गर्न समस्या भएको हो। बजारको भित्री सडक आफैमा साँगुरो भएकोले साना तथा ठुला सवारी साधन पार्क गर्दा झनै अप्ठ्यारो हुने गरेको स्थानीयले गुनासो गरेका छन्। चन्दनाथ नगरपालिकाले केही महिना अगाडि बजार क्षेत्रभित्र साना तथा ठुला सवारी साधन पार्किङ पार्किङ नगर्न र ठुला सवारीलाई बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म बजारभित्र नचलाउन सूचना समेत प्रसारण गरेको थियो।
नेपालगञ्जको सरसफाई, ट्राफिक व्यवस्थापन र सुरक्षामा सहकार्य गर्ने बैङ्कको प्रतिबद्धता कार्यान्वयनमा आएको छ। बैङ्किङ क्षेत्रसँगको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सुरु गरिएको नगर सौन्दर्यकरण अभियानमा हिजोदेखि बैङ्कहरूले हातेमालो सुरु गरेका हुन्। हिमालयन बैङ्क लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत 1,50,000 रकम उपमहानगरपालिकालाई प्रदान गर्दै सहकार्यलाई अघि बढाएको हो। रकमको चेक बैङ्कका नेपालगञ्ज शाखा प्रबन्धक शैलेन्द्र मानश्रेष्ठले मेयर धवल शमशेर राणालाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो।
गुमिचुली जागरण युवा क्लबको अभियान, पर्यटन, खेलकुद, कृषि तथा कला संस्कृतिको उत्थान भन्ने नारा सहित आजबाट पूर्वी सुर्खेतको गुर्गाकोट 14 गुमीमा हुने 11 फागु महोत्सव सुरु हुने भएको छ। महोत्सवको कर्णाली प्रदेशका भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विमला केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको क्लबका सचिव बेलबहादुर विकले जानकारी दिनुभयो। महोत्सवमा 100 भन्दा बढी व्यापारिक स्टल, कृषि प्रदर्शन लगायतका राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै महोत्सवमा लोकोन्मुख नाच तथा बाजा प्रदर्शन, पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता पनि हुने विकले बताउनुभयो।
भेरी खबरमा अब केही खेल खबर। सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। सुर्खेत क्रिकेट संघको आयोजनामा T20 क्रिकेट प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताका लागि विभिन्न उपसमिति गठन गरिएको छ। प्रचार प्रसार उपसमितिको संयोजकमा नगेन्द्र उपाध्याय, सदस्यमा रमेश शाही र प्रकाश भूषाल रहनु भएको छ। यस्तै मञ्च तथा अतिथि सत्कार उपसमितिको संयोजकमा भने सन्दीप कोइराला, सदस्यमा विश्व भारती र सन्देश रावत रहनु भएको छ भने मैदान तथा प्राविधिक उपसमिति संयोजकमा भने श्याम थापा, सदस्य जीवन शाही र प्रकाश भूषाल रहनु भएको छ।
जिम्बाब्वेमा आगामी 20 गतेदेखि सुरु हुने आइसिसी एक दिवसीय विश्वकप छनौट क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ। जिम्बाब्वेका राष्ट्रपति इमर्सन मांगवाले ट्रफी सार्वजनिक गर्नुभएको हो। ट्रफी सार्वजनिक समारोह प्रतियोगितामा सहभागी हुने 10 राष्ट्रका कप्तान पनि सहभागी थिए। प्रतियोगिता अघि अभ्यास खेल सुरु हुनेछ। आज नेपालले चिर प्रतिद्वन्दी युएसँग अभ्यास खेल खेल्दा आयोजक जिम्बाब्वे र आयरल्यान्ड, वेस्ट इन्डिज र अफगानिस्तान तथा हङकङ र नेदरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ। यस्तै पपुवा न्युगिनी र स्कटल्यान्डले पनि आज नै अभ्यास खेलमा प्रतिस्पर्धा गर्नेछन्।
खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेशमा चल्ने गाडीमा जीपीएस ट्र्याकर जोड्न सुरु, मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने।
प्रधानमन्त्री ओलीद्वारा मन्त्री परिषद विस्तार, एमालेबाट 2 र माओवादीबाट 2 मन्त्री थपिए।
राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित 3 सदस्यको शपथ तत्काल नगराउन सर्वोच्चको अन्तरिम आदेश।
र जिम्बाब्वेमा आगामी 20 गते सुरु हुने आइसिसी एक दिवसीय विश्वकप छनौट क्रिकेटको ट्रफी सार्वजनिक, नेपालले युएसँग पहिलो अभ्यास खेल खेल्ने। हवस् त, बिहान 6:30 फेरि खबर सकियो। तपाईँ हाम्रो भेट अहिले 8 फेरि हाइलाइट्समा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै विश्वबन्धु रोकाए र ढिलो रावत पनि विदा हुन्छौँ। ताजा समाचार, स्वस्थ मनोरञ्जनको लागि रेडियो फेरि सुन्दै गर्नुहोला। नमस्ते।